नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। आज असार 15 राष्ट्रिय धान दिवस। नेपाल परम्परादेखि नै कृषि प्रधान मुलुक हो। हाम्रो जीवनशैली, परम्परा, चाडपर्व आदि सबै कृषिमा आधारित छ। मुलुकको प्रमुख अन्नबाली भएकाले धानको ठूलो महत्व पनि छ। औपचारिक रूपमा धान दिवस मनाउन लागि दुई दशक भए पनि 15 असार मानो रोपेर मुरी फलाउने दिनका रूपमा नेपाली समाजमा प्रख्यात छ। राष्ट्रिय धान दिवस, धान उत्पादन, सरकारका कार्यक्रम लगायतका विषयमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौ। धान दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल हामीसँग हुनुहुन्छ। हजुर, अब धान दिवस भन्ने बित्तिकै हामी नेपालीहरूको जीवन पद्धतिसँग, जीवनशैलीसँग, सबै चाडपर्वसँग, जनजीवनसँग जोडिएको दिवस, आज धान दिवस मनाइरहँदा सरकारले के कस्ता खालका औपचारिक कार्यक्रमहरू गर्दैछ?
हजुर, यहाँले भन्नुभयो जस्तो धानको बहुआयामिक महत्व रहेको कुरामा कुनै फरक मत रहेन र यसै तथ्यलाई रिजर्भ गर्दै अब यो तिनै तहको सरकारबाट आजको यो विशेष दिनलाई धान दिवस र रोपाई महोत्सवको रूपमा विभिन्न कार्यक्रमहरू गरेर मनाइरहेछ। संघीय तहमा हामीले आज एउटा मूल समारोह कार्यक्रम गर्दैछौँ नार्क स्थित खुमलटारको प्राङ्गणमा। यसमा हामी केही औपचारिक कार्यक्रम जसमा हाम्रो धानमा योगदान गर्ने कृषक, त्यस्तै वैज्ञानिक, पत्रकारहरू, त्यस्तै गरी धानको रैथाने बाली जुन संरक्षणमा योगदान गर्नुहुने कृषक समूह लगायतलाई पुरस्कृत गर्दैछौँ। त्यसै गरी बाजागाजा सहित औपचारिक रूपमा रोपाई कार्यक्रम नै हाम्रो मान्य मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा त्यो गर्दैछौँ संघीय लेभलमा। त्यसै गरी हामीले आज खुमलटारमै हुन्छ परिसंवाद कार्यक्रमहरू पनि आजै हामी 8:15 नेपाल टेलिभिजनमा प्रसारण हुन्छ, यसैलाई फोकस गरेर। त्यसै गरी हामीले अन्य विभिन्न कार्यक्रमहरू, प्रवर्धनका कार्यक्रमहरू संघीय लेभलमा गरिरहेका छौँ भने स्थानीय तह र प्रदेशमा पनि आफ्नै किसिमले, मलाई लाग्छ हरेक स्थानीय तहले आजको दिनलाई विशेष अवसरको रूपमा रोपाई महोत्सव, त्यसै गरी किसानलाई पुरस्कृत गर्ने, धान प्रवर्धनका नयाँ नयाँ विषयहरू आदरणीय कृषकहरू माझ, जनसमुदाय माझ लैजाने लगायतको दही चिउरा र अन्य यस दिवससँग जोडिएका महत्वपूर्ण परिकारहरूसँग जोडेर पनि कार्यक्रमहरू लग्नु भएको छ। यसरी समग्रमा तिनै तहको सरकारको बाट आजको दिनलाई विशेष अवसरको रूपमा विभिन्न उत्साहवर्धक रूपमा प्रवर्धनका कार्यक्रमहरू, अब यो रोपाई गर्ने कार्यक्रमहरू लगायत धान बालीसँग जोडिएका अन्य अभियानका कार्यक्रमहरू हुँदै आज दिनभर नै सञ्चालन हुनेछन्।
दिशा, यो भयो औपचारिक कुरा। अनौपचारिक रूपमा आज 15 असार कहाँ कहाँ कसरी कसरी धान रोपाई हुँदैछ? यसपालि त अलिक छिटो पानी पनि परेको छ।
हजुर, अहिले हामीले विभिन्न प्रदेशहरूबाट प्राप्त गरेको विवरण अनुसार अहिलेसम्म करिब 16% हारिहारीमा रोपाई सम्पन्न भएको छ। यसमा अब मुख्यतया सुदूरपश्चिम र कर्णालीमा अलिकति चाँडै नै रोपाई हुन्छ, त्यहाँ धेरै अगाडि बढिसकेको छ। बागमतीमा औसत 20% हारिहारीमा छ। अलिकति मध्य प्रदेश जुन हाम्रो छ भने अगाडिलाई हामी अन्न भण्डार पनि भन्छौँ, त्यहाँ चाहिँ अलिकति ढिलो गरी नै लगाइन्छ। त्यस कारण यो मध्य प्रदेशमा अलिकति खासै सुरु भएको छैन, 3-4% मात्रै भएको छ। समग्रमा गत वर्ष हाम्रो 17% हारिहारी भएको थियो, अहिले पनि हामी 16% हारिहारीमा छौँ। र अहिले मौसम यसपल्ट अब हाम्रो पानी पर्ने भनिएको छ, त्यस कारण अलिकति हाम्रो सिँचाइ क्षेत्र विस्तार पनि हाम्रो नियमित कार्यक्रमहरूबाट, ठुल्ठुला सिँचाइ आयोजनाहरूबाट, त्यसका सहायक नहरहरू बनेर अलिकति सिँचाइ क्षेत्र विस्तार पनि भएको छ। र रासायनिक मलको मिश्रित किसिमको उपलब्धता छ, पर्याप्त हामीले भने जति माग उपलब्ध नभए तापनि अब त्यस्तो अभावको अवस्था रहेको छैन। र स्थानीय तहसम्म हामीले कृषि प्राविधिकहरू उपलब्ध गराएका छौँ। यस हिसाबले यस वर्ष पनि हामीले गत वर्ष सबैभन्दा अहिलेसम्मको ऐतिहासिक थियो, करिब 60,00,000 टन धान उत्पादन भएको अवस्था थियो। यसपटक पनि त्यस्तै को हारिहारीमा अथवा अपेक्षा गर्छौँ हामी त्यसभन्दा केही बढी पनि, किनभने हामी उत्पादकको त बढाउने गरी हामीले कार्यक्रम बिउको नयाँ नयाँ जातको विकासहरू हामीले गरेका छौँ। त्यसकारण समग्रमा अहिले औसत किसिमको रोपाई भएको छ, गत वर्षकै हारिहारीमा 16% हारिहारी रोपाई भएको छ। र यो औसत रूपमा र सन्तोषजनक रूपमा अगाडि बढ्दै गएर उत्पादन राम्रो हुने प्रारम्भिक अपेक्षा गरिएको छ।
रिसाब, जस्तो अब भनौँ न, हाम्रो परम्परा धान उत्पादन यी यावतसँगै हाम्रो एउटा पुरानो चाहिँ कहावत पनि छ कि हामी आकाशे खेती गर्छौं भनेर, तर यहाँले अहिले भन्नुभयो कि सिंचाई क्षेत्र विस्तार भएको छ। तथ्याङ्क भन्न सकिन्छ हामीले कति यो वर्ष चालु आर्थिक वर्षमा सिंचाई क्षेत्र हामीले बढायौं?
अब सिंचाईको कुरा गर्दाखेरि हाम्रो वर्षैभरि सिंचित हुने क्षेत्रफल एक तिहाई जति छ, करिब 32% धारामा, तर 47% हाम्रो कृषियोग्य जमिनमा सिंचाइको विभिन्न सुविधाहरू, मौसमी सिंचाइको सुविधाहरू पुगेको अवस्था छ। अब यो ठुलो सिंचाइ आयोजनाहरू सिंचाइ विभाग मार्फत सञ्चालन हुने भएको हुनाले कतिपय निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि उल्लेख्य क्षेत्रमा विस्तार हुने देखिन्छ, तर हाम्रो कृषि सम्बद्ध निकायहरूबाट प्रदेश स्थानीय तहबाट साना सिंचाइहरू जस्तो किसानहरूबाट सञ्चालन हुने सिंचाइ प्रणालीहरूको विकास, विगतमा सञ्चालन भएका बिग्रिएका ठुलो प्रणालीहरूको मर्मत र नयाँ सानो सिंचाइ सम्बन्ध सम्बद्ध केही कार्यक्रमहरू र प्लास्टिक पोखरी जस्ता कार्यक्रमहरू मार्फत हामीले केही क्षेत्रफल उल्लेख गरेको, जस्तो हामी डिप ट्युबवेल र स्यालो ट्युबवेल पनि जडान गर्छौँ हामी वर्षैपछि, हाम्रो नक्काजीमा एउटा कार्यालय पनि छ। त्यस हिसाबले करिब करिब हामी 10,000 हेक्टरको हाराहारीमा वार्षिक रूपमा हामी क्षेत्रफल विस्तार भइरहेको अवस्था छ भने नयाँ जुन ठुला सिंचाइ आयोजनाहरू सम्पन्न हुने बित्तिकै उल्लेख्य रूपमा यो क्षेत्र बढेर जान्छ र यो सिंचाइको क्षेत्रफल विस्तार हुने बित्तिकै हाम्रो उत्पादकत्व पनि यसले उल्लेख्य रूपमा वृद्धि हुने अपेक्षा गरेको छ। अहिले हाम्रो तिनै तहको सरकारको सम्बन्धमा न्यूनतम 10,000 हेक्टरमा चाहिँ थप सिंचाइ, साना सिंचाइ र मैले भने जस्तो डिप ट्युबवेल र स्यालो ट्युबवेलहरू मार्फत हामीले सिंचाइ क्षेत्र विस्तार कार्यक्रमहरू लगिरहेछौँ, यसले पनि हाम्रो उत्पादकत्वमा थोर बहुत योगदान गरेको छ।
दिसाब, जस्तो अब भनौँ न हाम्रो उत्पादनको जुन हिसाबले बढ्नुपर्ने हो, उत्पादकत्व वृद्धि पनि त्यति नराम्रो छैन यदि हामी इतिहासमा जाने भने 18-19 सालतिर गरिएको एउटा अध्ययनले के भन्छ भने प्रति हेक्टरमा चाहिँ 1.9 मेट्रिक टन धान उत्पादन भइरहेको थियो। पछिल्लो तथ्याङ्क यहाँहरूकै तथ्याङ्क हो, यो 3.8 मेट्रिक टन हामीले धान उत्पादन गरिरहेछौँ प्रति हेक्टरमा भनेर। तर जसरी चाहिँ यो धानको उत्पादकत्व बढेको भनिएको छ, यो आयात जुन छ नि, आयातको बढ्ने क्रम यसरी बढेको छ कि 40 अर्ब बराबरको धान चामल आयात हामीले चालु वर्षमा गरेका छौँ, योभन्दा विगत वर्षमा 22-23 अर्ब बराबरको भइरहेको थियो। यो खाडल चाहिँ कहिले पुरिन्छ? 75-76 सरकारले, त्यतिखेरको सरकारले वार्षिक नीति र कार्यक्रम बनाएर 5 वर्षमा हामी धान उत्पादन दोब्बर बनाउँछौ पनि भन्यो।
हजुर, अब यहाँले महत्वपूर्ण सवाल उठाउनु भएको छ। एउटा चाहिँ उत्पादकको त हजुरले भनेको भन्दा पनि अलिकति बढी नै छ। गत वर्ष हाम्रो 4.19 मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रह्यो, यहाँले 3.9 भन्नुभएको थियो, भने उत्पादकको त हाम्रो बढ्दै गएको छ, तर हामीसँग क्षेत्रफल सीमित छ, हामीसँग क्षेत्र विस्तार गर्ने सम्भावना एकदमै न्यून छ। त्यस हिसाबले हाम्रो जति उत्पादन हामीले गर्नुपर्ने हामीले गर्न सकेको छैन। अहिले पनि हामीलाई 70 लाख टन जति धान आवश्यक पर्छ, करिब करिब 60 लाख मेट्रिक टनको हाराहारीमा हामीले उत्पादन गरिरहेका छौँ, 10 लाखको चाहिँ अपुग देखिएको छ समग्रमा, त्यो करिब करिब 15% हाराहारीमा हाम्रो चाहिँ महँगो भनौँ न जति हामीलाई चाहिन्छ त्यसको आधारमा अपुग देखिएको। तर अब यहाँले जोड्नुभयो जस्तो हामी यता उत्पादनको त पनि बढिरहेको भन्ने, तर आयातको अङ्क पनि बढ्दै जानुमा चाहिँ केही कारणहरू छन्। एउटा चाहिँ हाम्रो अलिकति चामलमा बढी निर्भरता भनेको हामी प्रति केजी प्रति वर्ष जति खपत जति खानुपर्ने हामीले चामल त्यो अलिकति न्युट्रिएन्ट ब्यालेन्सको हिसाबले त्योभन्दा बढी प्रयोग उपयोग गरिरहेको विभिन्न अनौपचारिक अध्ययनहरूले देखाएको छ। जस्तो अब केही अध्ययनहरूले करिब 15 केजीसम्म पनि प्रति व्यक्ति प्रति वर्ष बढी चामलको प्रयोग भएको हो कि भन्ने एउटा देखिएको छ। जसले गर्दाखेरि पनि किन हामीले जुन आकलन गर्छौँ माग र आवश्यकता र आपूर्तिको व्यवस्था त्यसमा चाहिने भन्दा बढी नै त्यो उपभोग हुँदाखेरि चाहिँ त्यसले हामीले भन्ने गरेको तथ्याङ्क भन्दा थप आवश्यक पर्ने देखियो। एउटा फ्याक्टर चाहिँ के हो भने आवश्यकताभन्दा बढी चामलको उपयोग प्रयोग। दोस्रो अलिकति यो भारतको नीतिहरूसँग पनि जोडिन्छ। जस्तो भारतले हरेक बफर स्टक राख्छ, त्यस हरेक 3 वर्षमा बफर त्यो स्टकलाई क्लियर गर्छ उसले, र यसै वर्ष मात्रै उहाँहरूले चाहिँ एक्सपोर्ट ड्युटीलाई कम गर्नुभयो त्यो रिलिज गर्दाखेरि। त्यसले गर्दाखेरि यो व्यापारीहरूले चाहिँ मार्केट स्पेकुलेसन अथवा अब चाहिँ अहिले अलिकति रिलेटिभली ट्याक्स कम भएको बेलामा ल्याएर होल्ड गर्ने र पछि बढी मूल्यमा बिक्री गर्ने एउटा टेन्डेन्सीले गर्दाखेरि पनि उहाँले अहिले वास्तवमा यहाँ डिमान्ड भएको भन्दा पनि अहिलेलाई होल्ड गर्ने हिसाबले त्यो आयात भएको देखिन्छ। दोस्रो भयो र तेस्रो चाहिँ अब हाम्रो अलिकति जोडिएको विषय भनेको अलिक हाम्रो जुन उपभोग गर्ने चाहिँ मसिना र बास्नादार चामलपट्टि छ, जसको उत्पादन चाहिँ हाम्रोमा अलिकति कम हुन्छ। होइन, अब कुल आयातको करिब 15% चाहिँ बासमती चामलहरू आयात भएको देखिन्छ, होइन, मसिना बास्नादार चामलहरू, त्यो चाहिँ हाम्रो नेपालमा अब यसको प्राविधिक कारणले गर्दा अलिकति लामो समय लिन्छ, अर्को क्रपलाई चाहिँ अहिले कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। त्यो गर्दाखेरि हामीले त्यो जातको धान चाहिँ उत्पादन कम गरेका छौँ। मलाई लाग्छ यो मोटो रूपमा यी तिनवटा कारणहरू चाहिँ हाम्रो उत्पादकको त बढ्दै गए तापनि आयात पनि हामीले अपेक्षा गरे जस्तो कम नहुन सक्नुको कारण चाहिँ मोटो रूपमा यिनी कारण, अरू पनि केही फ्याक्टरहरू छन्।
हजुर, अर्को जिज्ञासा थियो मेरो, यो वार्षिक नीति र कार्यक्रममा सरकारले पाँच वर्षमा धान उत्पादन दोब्बर बनाउँछु भन्यो, अब यसले चैते धानको यहाँहरूले कुरा गरिरहनु भएको छ, तथ्याङ्क यहाँहरूको के भन्छ भने चैते धान 5,00,000 मेट्रिक टन जति उत्पादन भयो, चालु वर्षमा 54,00,000 बढी मेट्रिक टन चाहिँ वर्षे धान उत्पादन भयो। अब हामी कसरी त्यो चाहिँ 75-76 तथ्याङ्कमा आधारित रहेर दोब्बर बनाउन सक्ने पाँच वर्षको योजना पूरा गर्छौं, त्यसका लागि 10 वर्ष 15 वर्ष 20 वर्ष कति वर्ष लाग्छ, हाम्रा योजनाहरूले के भन्छन्?
यो पनि अत्यन्त महत्वपूर्ण सवाल हो है। हामीले अब मुलुकलाई धानमा आत्मनिर्भर गराउने भनेर जुन विगतको केही वर्षदेखि नै हामी लगातार विभिन्न रूपमा त्यो घोषणा गरिरहेका छौँ। यो आगामी आर्थिक वर्ष पनि 2 वर्षभित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने भनिएको छ। त्यसमा अघि मैले केही तथ्याङ्क प्रस्तुत गरेको थिएँ, हामीलाई 10,00,000 मेट्रिक टनको हाराहारीमा धान अपुग रहेको छ। अब यसको हामीसँग सरकारसँग दुईवटा रणनीति छ, एउटा पहिले धानमा क्षेत्रफल विस्तार, त्यो सम्भावना छ, त्यस्ता क्षेत्रहरू छन् तर त्यहाँ चाहिँ सिँचाइको अपर्याप्तता छ, ती क्षेत्रहरूमा सिँचाइ क्षेत्र विस्तार गर्ने, र यो तैले धानको अलिकति ड्राइङ भनौँ न, यो पानी पर्ने बर्खामा हार्भेस्ट हुने भएको हुनाले त्यसको ड्राइङसँग जोडिएको विषयहरू छ, त्यसलाई समाधान गर्नुपर्नेछ। यो दुइटै गऱ्यो भने हामी थप 1,00,000 हेक्टर चाहिँ सही धानको क्षेत्रफल विस्तार गर्न सक्छौँ, जसको लागि अहिले हामीले आगामी आर्थिक वर्षमा करिब 18 जिल्लाका 60 स्थानीय तहलाई डेडिकेटेड रूपमा वित्तीय हस्तान्तरण मार्फत कार्यक्रमहरू त्यहाँ प्रविष्ट गरेका छौँ। एउटा रणनीति के भने चाहिँ धानको क्षेत्रफल विस्तार, त्यसको लागि केही सिँचाइ विस्तारका योजनाहरू र ड्राइङ पद्धतिसँग जोड गर्ने एउटा सरकारको रणनीति छ। त्यसले गर्यो भने 1,00,000 हेक्टर हामीले थप क्षेत्र विस्तार गर्न सक्यौँ भने कमसेकम त्यसको उत्पादकको त 6 टनको हाराहारीमा छ हाम्रो जति धानको चाहिँ उत्पादकको त बढी छ त्यसको। र अर्को चाहिँ अब हाम्रो वर्षे धान जुन अहिले हामी लगाइरहेका छौँ, लगाउन गइरहेका छौँ, त्यसको चाहिँ अब हामी क्षेत्रफल विस्तारको सम्भावना कम छ, हरेक वर्ष 1% हाराहारीमा क्षेत्रफल पनि कम भइरहेको अवस्था छ, त्यसमा चाहिँ उत्पादकको त वृद्धि गर्ने, त्यसको लागि चाहिँ अलिक हाइब्रिड जातको प्रयोग, त्यसमा पनि स्वदेशी हाम्रो आफ्नै हरदिनाथ सिरिज लगायत हाम्रो आफ्नै हाइब्रिड पनि छन्, त्यसको बढावा दिने, अलिक मेकानाइजेसन हामी मेसिनले मात्रै रोप्न सक्यौँ भने पनि उल्लेख्य रूपमा 10-15% कमसेकम त्यति उत्पादकको त बढी लिन सक्छौँ, र त्यसमा अरू नयाँ प्रविधिहरू, रासायनिक मलको उपलब्धता, अन्य रोग किराहरूको समयमै नियन्त्रण, झार व्यवस्थापन लगायतमा जोड गरेर हामीले यता बर्खे धानमा चाहिँ उत्पादकको त वृद्धि गर्ने र तैले धानको चाहिँ क्षेत्रफल विस्तार गर्न सक्दाखेरि चाहिँ सरकारले 2 वर्षमा जुन आत्मनिर्भर बनाउने भनेको छ, 10,00,000 जति नपुग भएको छ, त्यसलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ। तर यदि हाम्रो अब खाने पानीलाई अलिकति फेरि थप यसै गरी चाहिँ बढ्दै जाने हो भने फेरि त्यो अलिकति ब्यालेन्स चाहिँ बिग्रिन सक्ने अवस्था देखिन्छ।
भनेपछि अब यो खाने बानीको विकल्पमा पनि अब हामीले सोच्नु पर्यो होइन त, पहिला जसरी हामीले मकैको उपभोग गर्थ्यौँ त्यो क्रम घट्यो, चामलमै हामी चाहिँ निर्भर हुन थाले जस्तो, अब यो विकल्पलाई चाहिँ पनि त सरकारले यहाँहरूले नै गर्ने हो, कसरी गर्नुहुन्छ?
एक्ज्याक्टली, एकदमै महत्त्वपूर्ण, यो चाहिँ अब हामीले खाने बानीमा विविधीकरण गर्नु पर्यो, हामीले त्यो न्युट्रियन्ट खाद्य तत्त्वको हिसाबले सोच्नु पर्यो होइन, धान चामल जुन हाम्रो कार्बोहाइड्रेटको मेजर सोर्स हो त्यो ब्यालेन्स गर्नलाई अरू पनि हामीसँग यहाँले भन्नुभयो जस्तो गहुँ मकैदेखि लिएर कोदो फापर चिनो कागुनो लगायतका हाम्रो रैखाने बालीहरू पनि विकल्पको रूपमा छन्। एउटा त हामीले के भने अत्याधिक प्रयोग गरिरहेको छौँ, मैले अघि भने होइन, जति प्रयोग गर्नुपर्ने चामल अब बढी नै प्रयोग भइरहेको अवस्थाहरू छ, त्यसलाई कम गर्नको लागि चाहिँ अरू सोर्स मिलाएर गर्ने हो भने जस्तो खाद्यान्नको समग्र ब्यालेन्स वास्तव हेर्ने हो भने हामीलाई जति चाहिन्छ त्योभन्दा हामी पर्याप्त नै छौँ, तर अब चामल अलिक बढी जुन प्रयोग देखिएको छ त्यसमा पनि अलिकति मसिना बास्नदार जो हामी यहाँ कम उत्पादन हुन्छ भनियो, भनेपछि एउटा चाहिँ त्यसको पनि यहाँ हजुरले भन्नुभयो जस्तो त्यो हाम्रा रैथाने बालीहरू कोदो चिनो कागुनहरूको प्रबन्धन गर्ने जिम्मेवारी सरकारकै छ, त्यसको लागि पनि हामीले फरक कार्यक्रमहरू खास गरी सम्भाव्य स्थानीय तहहरू पहिचान गरी त्यहाँ चाहिँ अब यो अलि रैथानेहरू सबै ठाउँमा अलिकति सहजै हुँदैन, त्यसका जहाँ जहाँ ती सम्भाव छन् सम्भाव्य स्थानहरूमा त्यसको अलिकति बिउको उपलब्धतामा समस्या छ र त्यसको चाहिँ अलिकति तुलनात्मक रूपमा कम उत्पादकको त हुने हुनाले सरकारले त्यसलाई अलिक बढी त्यसलाई होइन प्रोत्साहन गर्नुपर्ने अवस्थाहरू छ, त्यो समेतलाई हृदयङ्गम गरेर हामीले रैथाने यो पानी प्रवर्धन कार्यक्रमहरू सँगसँगै लगिरहेका छौँ। अब समग्रमा चाहिँ हामीले यदि मुलुकलाई आत्मनिर्भर बनाउने र हाम्रो आफ्नो स्वास्थ्य पनि यसलाई ब्यालेन्समा राख्ने हो भने चाहिँ यो खाद्य तत्त्वहरूको समुचित प्रयोग अथवा त्यो विविधीकरणमा जोड दिनुपर्ने हुन्छ, त्यसको लागि पनि सरकारले कार्यक्रमहरू सञ्चालन गरिरहेको छ तिनै तहको सरकारको समय।
आज असार 15 राष्ट्रिय धान दिवस, राष्ट्रिय धान दिवसमा केन्द्रित छौं अन्तर्सम्वादमा, धान उत्पादन सरकारका कार्यक्रम लगायतबारे धान दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल हामीसँग हुनुहुन्छ। दिदी साहब, अब जस्तो धान उत्पादनको सन्दर्भ हामीले जोडिरहँदा समयसँगै एउटा त प्रविधिको सन्दर्भ, प्रविधिको प्रयोग कसरी भइरहेको छ, प्रविधिको पहुँच आम किसान तहमा कति भएको छ, त्यसका दुरूपयोगका विषयहरू हामी अर्को दिन कुरा गरौंला। अनि जसरी उत्पादन गरिएका सामग्रीहरू छन्, खास गरी धान चामल लगायतका खाद्यान्नहरूको बिक्रीमा जुन खालको समस्या देखिएको छ, किसानहरूले उत्पादन गर्छन् बेच्न सक्ने अवस्था छैन, कसरी सहजीकरण भइरहेछ?
हजुर, यो अब हामीले किसानले उत्पादन गरेको विभिन्न कृषि उपजहरू केही बालीहरूको हामीले न्यूनतम समर्थन मूल्य तोक्छौँ, जसमा धान पनि पर्छ, चैते धानको पनि तोक्छौँ, हामी बर्खे धानको पनि तोक्छौँ, अनि चैते धानको हामीले केही समय अगाडि मूल्य तोक्यौँ। त्यसको चाहिँ अब यो वर्ष अलिकति कार्यान्वयनमा समस्या देखा पऱ्यो। यहाँले भन्नुभयो जस्तो किसानहरूले चाहिँ निर्धक्क यति यसको मूल्य यति हो, यो बिक्री हुन्छ भन्यो भने चाहिँ निर्धक्क आफ्नो उत्पादन गर्ने अवस्था रहन्छ। त्यो हामी कहाँ त्यही हो, हाम्रो अब यो उत्पादनमा हाम्रो कार्यक्रमहरू बढी केन्द्रित भयो, त्यसले गर्दाखेरि एक हदसम्म उत्पादन वृद्धि भएर बजारमा आउने अवस्था रह्यो। तर यो मूल्यसँग जोडिएको विषयहरू, यसको अब धेरै आयामहरू हुने हुन्छ, जसले गर्दाखेरि जस्तो अब चैते धानकै कुरा गर्दाखेरि गत साल हामीले 27 रुपियाँ तोकेका थियौँ, 30 रुपियाँसम्म सजिलै पाउनु भएको थियो, गत वर्ष त्यस्तो अप्ठ्यारो स्थिति पनि सृजना भएन। अब यो वर्ष गत वर्ष राम्रो मूल्य पाएको कारणले गर्दा क्षेत्रफल विस्तार भयो, उत्पादन वृद्धि भयो, र यो भारतबाट अलिकति हामीले अघि नै चर्चा गरे जस्तो गरी केही बढी आयातहरू यहाँ भयो, जसको कारणले गर्दाखेरि र यो चैते धान अलिकति सेन्सिटिभ मैले भने मोइस्चर चिसानको कारणले गर्दाखेरि किसानहरूसँग त्यो ड्राइङ सुविधा नहुँदाखेरि, बाहिर त्यसलाई सुकाउने सुविधाहरू नहुँदाखेरि उहाँलाई अहिले जुन लोन लिनु भएको छ त्यसको तुरन्त त्यो तिर्नको लागि चाहिँ तत्कालै बेच्नुपर्ने अवस्था भयो, जसको फाइदा चाहिँ व्यवसायीहरूले लिए र सरकारले पनि हामीले तोकेको 28 रुपियाँ प्रति केजी तोक्यौँ हामीले, तर त्यो चाहिँ हाम्रो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सुरुमै अथवा तत्कालै खरिद व्यवस्थाहरू हुन सकिरहेको छैन, जसको कारणले गर्दाखेरि अलिकति किसानहरूलाई अप्ठ्यारो पर्यो। त्यस कारण सरकारको ध्यान चाहिँ मूल्य तोक्ने र तोकेको मूल्यलाई कार्यान्वयन गर्नको लागि पनि अन्तर मन्त्रालय समन्वयलाई अलिकति प्रबोधन गर्दै यो खास गरी तोकिएको समर्थन मूल्यमा एउटा चाहिँ धान आफ्नो सरकारको तर्फबाट धान खरिद गर्ने, अर्को जुन मिलहरू अथवा निजी क्षेत्रबाट हुने खरिदलाई पनि अनुगमन गरी यो कम्ती सरकारले त न्यूनतम समर्थन मूल्य तोक्नुको उद्देश्य त बजारलाई एउटा त्योभन्दा नघटोस् भन्ने हिसाबले पनि हो, र कतिपय ठाउँमा समस्या आएको पनि छैन, व्यापारीहरूले सरकारले तोकेको मूल्यले आधार मान्नु पनि भएको छ, तर यो कहिले काहीँ अलिकति आयातमा भारतबाट अलिकति सहज रूपमा आयात हुने त्यसले चाहिँ हाम्रो नेपालको मार्केटलाई डिस्टोर्ट गर्ने जुन अवस्था छ त्यसले पनि हामीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य कारण गर्न यता गर्दा अप्ठ्यारो भएको छ, तर यसमा सरकार एकदम गम्भीर छ, सचेत छ, यसको धेरै प्रयासहरू भएका छन् र आगामी दिनहरूमा यसलाई यो विषयलाई सम्बोधन गरेर हामीले वास्तवमा बजारको सुनिश्चितता, किनभने उत्पादन वृद्धि हुने अवस्थाहरू भयो तर त्यसलाई चाहिँ बजार सुनिश्चितता हुन नसक्दाखेरि कतै चैते धानको जुन क्षेत्रफल विस्तार भइरहेको छ त्यो पनि अलिक कम हुने हो कि भन्ने चाहिँ अवस्थाहरू देखिएको छ। त्यस कारण अब त्यसमा यिनै तहको सरकार मार्फत सरकारले अलिक बजार प्रबन्धनका कार्यक्रमहरूलाई विशेष रूपमा सञ्चालन गर्ने गरी कार्यक्रमहरू ल्याइरहेको।
हजुर, मेरो अर्को जिज्ञासा थियो प्रविधिको प्रयोग कसरी हामी गरिरहेका छौँ, कसरी कुन अनुपातमा बढिरहेका छौँ।
एउटा महत्त्वपूर्ण प्रविधि भनेको यो बढी उत्पादन दिने जातको विकास, त्यसमा अहिले नेपाल कृषि अनुसन्धानबाट हामीसँग अहिले धानका 140 बढी जातहरू दर्ता छन्, अलिकति अब हाइब्रिडको बढी उत्पादकको त बढी हुने र अब नार्कले नै हरिनाथ हाइब्रिड सिरिजका विभिन्न जातहरू विकास गरेको छ, र हामीको समस्या के हो भने जुन जात विकास भएको छ त्यसको बिउ त्यो बिउ चाहिँ सहज रूपमा सबै स्थानीय तहमा एकैपटक उपलब्ध हुन सकेन, जस्तो हरिनाथ हाइब्रिड सिरिजको जातहरू स्थानीय तहमा माग छ तर अब हामीले एकैपटक त्यसैभर त्यो उपलब्ध गराउन सकेका छैन, त्यसको उत्पादकको त अहिले औसत उत्पादक 4.2 छ भने त्यो चाहिँ 6 टनसम्म उत्पादन हुन्छ, तर त्यो त्यसको बिउ हामीले सहज उपलब्ध गराउन सकेका छैनौँ। अर्को नेपाल कृषि अनुसन्धान परिषदमा गरिएको खेती अथवा अनुसन्धानबाट जुन उत्पादकको त भनिएको हुन्छ किसानको फिल्डमा जाँदाखेरि त्यो हुन सकेका छैन, त्यही हो त्यो ग्याप भएको छ नि, यिल्ड ग्याप भन्छौँ, त्यो ग्यापलाई परिपूर्ति गर्नको लागि चाहिँ माटोको उर्वरा शक्तिमा सुधार गर्ने, त्यसमा रासायनिक मल र प्राङ्गारिक मलको समुचित प्रयोग, सिंचित क्षेत्रको विस्तार र रोग किराको अनि झार व्यवस्थापन, यो सबैलाई एकीकृत रूपमा चाहिँ हामीले स्थानीय तहमा कृषि
प्राप्ति
गर्नको लागि हामीले एकीकृत कार्यक्रमहरू दिइरहेका छौँ, यद्यपि हामीले जति
समय अत्यन्तै कम छ दिसा, मेरो एउटा जिज्ञासा बाँकी छ दिसा हजुर, अन्त्यमा जस्तो अहिले हामी असार 15 मनाइरहँदा कतिपय ठाउँहरूमा किसानहरू लामो लामो लाइनमा हुनुहुन्छ मलका लागि, अन्तिम आधा मिनट हजुर, समाधान कसरी?
रासायनिक मलको सन्दर्भमा यो हाम्रो राष्ट्रिय समस्याको रूपमा आइरहेको छ, हाम्रो जति माग छ 6 लाख कमसेकम त्यो पनि अब हामीले न्यूनतम बालीहरूको न्यूनतम आवश्यकताको हिसाबले अझ हामीले कतिपय व्यावसायिक बाली समेटेकै छैनौँ. यदि यदि साइन्टिफिक हिसाबले भन्ने हो भने 11 लाख मेट्रिक टन हो हाम्रो माग. त्यो सबै परिपूर्ति गर्न हाम्रो अहिलेको जुन विद्यमान उपलब्ध बजेट त्यसपछि खरिद प्रणालीसँग जोडिएको विषयहरू छ त्यसले गर्दाखेरि हामीले पर्याप्त जति माग अनुरूप ल्याउन नसक्दा समस्या आएको छ. त्यसलाई चाहिँ रासायनिक र प्राङ्गारिक मलको उचित व्यवस्था रासायनिक मलको पर निर्भरता अलिकति घटाउँदै लग्ने र प्राङ्गारिकमा र जैविक मलकोलाई हिस्सा अलिकति बढाउँदै बढावा दिन हामीले सक्यौँ भने र त्यसको प्रयास पनि सरकारबाट भएको छ. अहिले छोटौँ भन्नुपर्दाखेरि रासायनिक मलको प्रयोगलाई क्रमशः कम गर्दै लाने यो अब हाम्रो विभिन्न कारणले गर्दाखेरि चाहेर पनि हामीले पर्याप्त मागहरू परिमाणमा उपलब्ध गराउन अप्ठ्यारो भइरहेको अवस्थामा प्राङ्गारिक मलको प्रवर्धनलाई अलिकति बढावा दिने गरी हाम्रो सरकारले
ल्याइरहेको छ. हजुर धेरै धन्यवाद डिसा.
धन्यवाद नमस्कार.
उहाँ हुनुहुन्थ्यो धान दिवस मूल समारोह समितिका अध्यक्ष एवं कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल. अन्तर्सम्वादमा आज राष्ट्रिय धान दिवसका बारे कुराकानी गर्नुहुँदै प्राविधिक मित्रहरू शंकर भण्डारी र उत्तम पाण्डेलाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु. नमस्कार.